इल्म का रास्ता सब्र का रास्ता होता है। तो अल्लाह के नबी के अंदर कुछ ऐसी खूबियाँ थीं कि आपके लिए रास्ते किस तरह से बने कि खदीजा नाम की एक मालदार औरत जो बेवा भी थी, दौलतमंद थी, खूबसूरत थी, आला ख़ानदान से ताल्लुक़ रखती थी, चूँकि सर पे मर्द नहीं था तो तिजारत का काम उनको खुद देखना पड़ता था, लेकिन मर्दों में जाके घुसती नहीं थी, अपना पैसा इन्वेस्ट करती और कुछ मर्दों को काम देती कि जाओ ये कारोबार में करके आओ, कुछ चीज़ें खरीदो, कुछ लेके आओ, और उसके ऊपर लोगों को उनका कमीशन या उनकी पे दे देती थी। गुलाम था एक उनका, मैसरा नाम का, ये मुख्तलिफ मर्दों को आजमाती थी। इन तक अल्लाह के नबी की खूबियों की बात चली गई, और लिख लें आपके अंदर अगर कोई खूबी है ना, अल्लाह ताला ज़रूर दूसरों तक पहुँचा देगा। इश्तहार नहीं बनाना पड़ता अपनी खूबियों का, अल्लाह ताला आपकी खूबियाँ खुद बुलवाता है। नबी सल्लम की जब बात सुनी, इसने पैगाम भेजा, डील दी कि क्या आप मेरे साथ काम करना चाहते हैं, आपके लिए अल्लाह ने रास्ते बनाए। पैसा है कोई नहीं, पास पीछे कोई स्टेटस नहीं, कोई बंगले नहीं, कोई ज़मीनें नहीं, जायदादें नहीं, अल्लाह रास्ते बनाता है। देखिए यहाँ सीखे, आपकी नीयत और आपके इरादों पे अल्लाह की मदद आती है। हाथ में कोई अपने रास माल लेके नहीं हज़ारों डॉलर लेके निकले, कुछ भी नहीं था, रेपिटेशन अच्छी थी। गुड रेपिटेशन जो होती है ना, वो इंसान को बहुत आगे ले जाती है। नतीजा क्या हुआ कि अल्लाह के नबी ने उस ऑफर को कबूल किया। वहाँ जिस तरीके से आपने तिजारत की, इसकी गवाही आके हज़रत खदीजा को ग़ुलाम मैसरा ने दी। इतना नफ़ा पहले से डबल, इतनी बरकत जो पहले कभी नहीं, जितना नफ़ा आया सारे का सारा हज़रत खदीजा के हाथ पे रखा। जितना वो एक्सपेक्ट कर रही थी उसे डबल नफ़ा हुआ। पूछा ये कैसे? कहा कि जो पैसे आपने दिए थे कि मुल्क शाम से सामान खरीदो, मैं पैसों की शक्ल में नहीं लेके गया, मैंने मक्का से कुछ चीज़ें खरीदी जो मुल्क शाम में नहीं मिलती, फिर उन चीज़ों को मतलब कैश को क्रॉप में बदल दिया, वो चीज़ें जाके पहले नफ़े के साथ मुल्क शाम में बेची, प्रॉफिट बन गया ना वन साइडेड, फिर वो जो पैसा हाथ में आया उससे मुल्क शाम की चीज़ें खरीदी तो वो आके मक्का में बेची, तो डबल प्रॉफिट हो गया ना। ये आपकी बिजनेस टेक्स्ट जो थे हज़रत खदीजा को इतने अच्छे लगे, और साथ ही साथ जो आपका किरदार अखलाक था, रास्ते में कहते हैं कि कुछ ऐसे मंजर भी हो गए थे मैसरा ने जो देखे कि एक जगह धूप में सब लेटे थे तो फरिश्तों ने आके साया कर दिया, सब जगह धूप है लेकिन जहाँ अल्लाह के नबी लेटे हुए थे तो वहाँ बिल्कुल ऊपर साया था, अबर था। हज़रत खदीजा को महसूस हुआ कि ये है वो शख्स जिसकी मुझे भी ज़रूरत है और मेरे कारोबार को भी ज़रूरत है। बगैर किसी लगी लिपटी के इधर उधर हैंकी पैंकी किए, बड़े महज़्ज़ब तरीके से उन्होंने अपनी एक दोस्त के नाते से नबी सल्लल्लाहु अलैहि वसल्लम को निकाह का पैगाम भेज दिया। हज़रत खदीजा की उम्र मुबारक 40 साल थी, नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्र मुबारक 25 साल थी। 25 साल की उम्र कौन सी होती है? जवानी की बांकी उम्र। और 40 साल की औरत एक किस्म के अपने अरमान पूरे कर चुकी होती है, दो दफ़ा शादीशुदा, 3-4 बच्चों की माँ, और अल्लाह के नबी कुंवारे, और एक औरत का रिश्ता आता है। रिश्ता किस बुनियाद पे हो रहा है? इस्लाम की बुनियाद पे हो रहा है, किरदार की बुनियाद पे हो रहा है। ये रिश्ता जब आया, आपने अपने चचाओं से बातचीत की, और हज़रत खदीजा के चचा अमर बिन असद नाम था, उनके ज़रिए ये बात हुई, पैगाम चला, और अल्हम्दुलिल्लाह ये निकाह हो गया। कहता है कि 20 ऊँट और कुछ कहता है कि 6 ऊँट हक महर मुकरर हुआ, और आपकी तरफ से यह हक महर आपके चचा अबू तालिब ने दिया। है ही नहीं था पास कुछ तो देते क्या। इससे पता चलता है कि जिस लड़के के पास पैसे नहीं है महर के, तो फिर वो कोई और यानी माँ बाप या कोई रिश्तेदार दे सकता है, और इस तरह से आपका निकाह जो था हो गया, जैसे कि होता है। यहाँ से भी आप देखिए कि निकाह तक होता था तो मुसलमान ही थे तो निकाह होता था, अल्लाह के नाम पर होता था, लेकिन अकायद बिगड़ चुके थे। बहरहाल कहते हैं कि मुल्क शाम से वापसी के 2 महीने और चंद दिन के बाद ये निकाह हो गया, और हज़रत खदीजा की उम्र 40 साल थी। कुछ मुख्तलिफ फ़र्क भी कहते हैं, लेकिन ये पता है कि हज़रत खदीजा रज़ी अल्लाह तआला अन्हा पहले से शादी थी। कहते हैं कि इनकी शादी पहले अतीक नाम के एक शख्स से हुई थी, कबीला महजूम से था, फिर उनका इंतकाल हो गया तो इनकी दूसरी शादी अबू हाला नाम के एक शख्स से हुई जो कबीला तैमा से था, उनसे एक बच्चा भी पैदा हुआ, फिर अबू हाला भी इंतकाल कर गए। कहते हैं कि इनके इंतकाल के बाद बड़े बड़े सरदारों ने हज़रत खदीजा को निकाह का पैगाम भेजा। दौलत भी थी, हुसन भी था, सब कुछ था, लेकिन हज़रत खदीजा राज़ी ना हुई, और यहाँ तक कि अल्लाह के नबी की ज़ौजियत में आ गई। यहाँ आप बात कीजिए, बाज़ दफ़ा हम परेशान होते हैं, हमारी बच्चियों के रिश्ते हुए टूट गए, शादी हुई, तलाक हो गई, क्या बड़ी बात है, अल्लाह उसको कोई दीनदार देना चाहता है। शर्त एक है कि उन दुखी दिनों में आप उस बच्ची को दीन सिखा दें। पूरे जोश और पूरे यकीन के साथ आपको ये बात कह सकती हूँ कि आपके घरों और ख़ानदानों में जो बच्चियाँ ठुकराई भी बैठी हैं ना, शादियाँ नहीं हो रही, हुई थी तो टूट गई, परेशान है, घबराई हुई है, आप उनको अल्लाह की किताब के लिए डाल दें। अगर उनके अंदर सच्चा ईमान आ गया ना, तो अल्लाह नेक बंदा उनको भी देगा, वरना सारी ज़िंदगी ठोकरों में गुजर जाती है कि अच्छा आप कुछ और पढ़ लो, मुश्किल पड़ी तो जॉब करनी पड़ेगी। तो याद रखिए कि अल्लाह का मामला बंदे के साथ होता है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने उम्र के फ़र्क को कुछ नहीं समझा। यहाँ से अब हमारे लिए भी तो अमल की बात है, हम तो 1 साल बड़ी बच्ची मिल जाए तो हम तो सर पे बाजू रख लेते हैं, हाय हाय बड़ी लड़की आ गई तो क्या हो गया। हर चीज़ में तो हम बड़ा चाहते हैं, दौलतमंद अपने से ज़्यादा चाहते हैं, खूबसूरत अपने बेटे से ज़्यादा चाहते हैं, हसब नसब वाली चाहते हैं। और अगर उम्र में 2-4 साल बढ़ भी गया तो क्या फ़र्क पड़ता है, कोई फ़र्क नहीं पड़ता। याद रखे इससे ना मोहब्बत में फ़र्क पड़ता है ना मामलात में, बल्कि जो बड़ी होगी तो उसकी नमाज़ें भी तो ज़्यादा होंगी ना, इबादात ज़्यादा होंगी। तो बहरहाल इससे पता चलता है कि इस्लाम में ठीक है कफ़ू होना चाहिए आम हालात में, लेकिन अगर किसी हालात में दीन ग़ालिब आ जाता है तो फिर कोई भी इसमें दूसरी चीज़ ना हो। अल्लाह ताला ने ऐसी प्यारी मोहब्बत डाली इस जोड़े में, 15 साल का फ़र्क कहने की बात होती है, इसके बावजूद पहली बीवी थी आपकी, आपकी ज़िंदगी में अल्लाह के नबी ने दूसरी शादी ना की। तीसरी खूबी हज़रत खदीजा की देखें कि नबी सल्लम के सारे बच्चे इन्हीं के बतन से हुए, सिवाय एक बेटे के जो मारिया किप्तिया के बतन से हुए, जिनका नाम इब्राहिम था। 4 बच्चे जो आपके हज़रत खदीजा से हुए, उनका नाम कासिम, इसीलिए आपको अबुल कासिम कहा जाता है आपकी कुनियत। फिर ज़ैनब, रुकैया, उम्मे कुलसूम, फिर फ़ातिमा, फिर अब्दुल्ला। तरतीब फ़र्क हो सकती है, बाज़ ने 2 की बजाय 3 बेटे भी किए हैं, ताहिर और तैयब, बाज़ कहते हैं एक ही बच्चे के नाम थे, लेकिन ये पता है कि अल्लाह के नबी के सारे बेटे बचपन में इंतकाल कर गए, बेटियां जिंदा रहीं। है ये सदमे की बात आज के लोगों के लिए, किसी का तारुफ शुरू कराएं तो कैसे शुरू कराते हैं, बेचारा पैदा हुआ तो बाप नहीं था, फिर माँ नहीं रही, फिर दादा नहीं रहा, फिर बड़ी उम्र से शादी हो गई, तौबा तौबा। हमारी माओं के लिए तो यही एक बहुत बड़ा सवाने रूह बन जाता है कि बेटे की शादी बड़ी लड़की से हो गई, या गरीब से हो गई, या बच्चों वाली से, या मैरिड लड़की से हो गई शादी कुंवारे लड़के की। कितनी हमने ना नज़र आने वाली दीवारें खड़ी की हुई हैं रिश्तों के नाम पे। अल्लाह के नबी के साथ ये सब हुआ, और सबसे बड़ा गम यह कि सारे बेटे ही फौत हो गए। हालात क्या दिख रहे हैं, कोई काबिले कशिश हालात है, कोई आइडियल सिचुएशन दिख रही है, नहीं दिख रही। लेकिन देखिए अल्लाह ने बड़ा काम लेना है, तो मेरे और आपके लिए इसमें अमल है। आज अगर कोई तकलीफ़ है आपकी ज़िंदगी में, कोई सदमा है, कोई गम है, फिक्र ना करें, अल्लाह आपको एक बहुत बड़े काम के लिए तैयार कर रहा है। शर्त एक है, अपनी नीयत ठीक रखें, अपने आप को सही रखें, तो आप देखेंगे कि अल्लाह ताला आपको ज़रूर देगा। हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा जो हैं, अल्लाह के नबी की दावत पे इस्लाम भी कबूल करती हैं, हिजरत का मौका आया हबशा में या जिधर भी जाना पड़ा हिजरत भी की, आपके साथ शाबे अभी तालिब में बंद रहीं। ये सारे किस्से आगे हम पढ़ेंगे मक्की दौर में, लेकिन यह है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की जो बेटियां थीं उनके भी सदमे सुन लें। 4 बेटियां थी, 3 बेटियां अल्लाह के नबी की ज़िंदगी में फौत हो गई, सारी मुसलमान भी हुई, हिजरत भी सारी बेटियों ने की, सिर्फ हज़रत फ़ातिमा रज़ी अल्लाह ताला ना आपकी वफ़ात के मौके पे ज़िंदा थी, जो 6 माह के बाद फौत हो गई। लग रहा है ना कि ख़ानदानी मिट रहा है, आज के मुफ्ती होते बैठे हुए जो ख़ानदानी सियासत पे फतवे देते हैं तो कहते हैं अवतर नखत्तर, हाय इसका तो कुछ नाम ही नहीं चलना। अल्लाह के नबी के ऊपर कितनी बातें की उन्होंने कि अल्लाह ने फिर सूरत कौसर नाजिल कर दी कि इन्ना आते ही नकल कौसर वसल्ली रब्बी का वनहर इन्ना शानिया का हुआ लबतर। तो याद रखिए नसब लोगों से नहीं चलता, नेकियों से चलता है। अल्लाह जब आपका नाम चलाना चाहता है, आपकी औलाद नहीं भी है, कई नस्लें आपकी नेकियों को याद करके आपके लिए सदका जारिया बन सकती हैं, और अगर औलाद की तरबियत अच्छी ना करेंगे तो फिर क्या होगा आप खुद जान सकते हैं कि फिर उस औलाद को किस तरह पालते हैं कि वो बाद में सुहाने रूह बन जाती है, तो औलाद से खुशियाँ नहीं मिलती। बहरहाल अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्र मुबारक 35 साल की हो चुकी है, 35 ईयर्स के हो गए हैं। मक्का में एक बड़ा ज़बरदस्त सैलाब आता है, खाना काबा की दीवारें फट गई। एक दफ़ा ये दीवारें खाना काबा में आग लगने की वजह से पहले ही कमज़ोर हो चुकी थी, اب یہ وہ وقت تھا کہ قریش نے سوچا کہ ہم خانہ کعبہ کو نئے سرے سے تعمیر کریں، جیسے اتنے سال سے حضرت اسماعیل ابراہیم کے دور کا تھا، تو کیا ہوا کہ اس کو ہم صحیح کر دیتے ہیں۔ اب کیا کیا، کہنے لگے بنانا تو ہے، پیسے کہاں سے آئیں گے؟ پیسے انہوں نے کہا کہ ہم حلال کی کمائی کے لگائیں گے۔ یہ بھی ایک بڑا دلچسپ نقطہ ہے، ہم اپنے پیٹ میں ڈال لیتے ہیں حرام کے لقمے، لیکن دین کے نام پہ ہم کہتے ہیں نہیں یہ تمہاری رزق حلال ہے۔ کوئی دیندار آ جائے ہمارے گھر، کہتے ہیں نہیں یہ ہماری حلال کی کمائی کا ہے، تو یہ بتائیں کہ آپ کس کمائی کا کھاتے ہیں؟ اور اس دور میں آپ دیکھیے کہ رزق حرام کی اتنی کثرت تھی کہ انہوں نے کہا کہ ہم عورتوں کی اجرت، یعنی پروسٹیٹیوشن، یعنی طوائف پناہ، عورتوں کے جسم بیچنا، یہ بزنس اتنا عام تھا کہ لوگوں کے لیے کوئی معیوب بات نہیں تھی۔ پھر اسی طرح دیکھیے، سود عام چیز تھی اس دور میں، کسی کا مال ناحق لینا، لوٹ مار، یہ سب تھی۔ انہوں نے کہا جی ہم اس بزنس کے کرنے والوں سے پیسے قبول نہیں کریں گے۔ نتیجہ کیا نکلا کہ پیسے تھوڑے ہو گئے۔ اتنا شہر مل کے اللہ کا گھر بنا رہے، اور وہ بڑا شوق رکھتے تھے بنانے کا، ہماری طرح نہیں کہ پیسے چھپا لیے اور کہا نہیں ہے، دینا چاہ رہے تھے، لیکن حلال کمائی کوئی نہیں تھی پاس۔ اور خوف کیا تھا کہ اگر خانہ کعبہ کی پہلی دیواریں گرائیں، جو ضرورتاً گرانے پڑیں گی، تو کہیں ہمارے اوپر عذاب نہ آ جائے، بہت بڑی بات تھی۔ خیر نیت چونکہ اچھی تھی نا، تو ولید بن مغیرہ جو ان کے سردار تھے، اس نے کہا نہیں نہیں دیکھو ہماری نیت اصلاح کی ہے نا، تو اللہ ہم پہ عذاب نہیں کرے گا۔ تو واقعی جب اس کی دیواروں کو ذرا ہلایا، کچھ نہ ہوا، تو لوگوں کو پھر مشکل نہ لگی۔ لہٰذا جو حضرت ابراہیم کی قائم کردہ بنیادیں تھیں نا، وہاں تک سب دیواریں ختم کر دیں۔ اب یہ موقع آ گیا کہ نیا کعبہ شروع ہو، تعمیر شروع ہوئی، ہر قبیلے کو حصہ دے دیا گیا۔ جو بڑے اشراف یعنی اعلیٰ خاندان کے لوگ تھے نا، وہ اپنے کندھوں پہ پتھر لادتے اور ڈھیر لاتے، اور نبی صلی اللہ علیہ وسلم اور آپ کے چچا حضرت عباس یہ پتھر ڈھو رہے تھے، اور تعمیر کا کام ہوا۔ کہتے ہیں باقوم نام کا ایک شخص تھا، روم سے آیا تھا، اس نے خانہ کعبہ کی تعمیر کی۔ چونکہ مال تھوڑا تھا، تو شمال کی طرف سے تقریباً 6 ہاتھ چھوڑ کر اس پر ایک چھوٹی سی دیوار اٹھائی گئی، تاکہ یہ علامت رہے کہ یہ کعبہ کا حصہ ہے۔ اس کو آج حطیم کہتے ہیں۔ اگر آپ گئے ہیں تو دیکھا ہوگا کہ خانہ کعبہ ہمیں چکور دکھتا ہے نا، اصل میں خانہ کعبہ چکور نہیں تھا، اس طرح تھا یوں، پھر ادھر سے اوول تھا۔ بات سمجھے، جیسے اگر کسی کے پاس سیل فونز بھی اوپر سے گول ہوتے ہیں نا، نیچے سے چپٹے ہوتے ہیں، اس طرح کی بلڈنگ تھی اوول۔ لیکن اوول شروع تو کی، 6 فٹ ہوئی تو پیسے ختم ہو گئے، تو پھر انہوں نے وہ اوول حصہ اتنا ہی چھوڑ دیا اور ادھر سے اس پورے کو ختم کر دیا، پیسے کی کمی کی وجہ سے۔ لیکن اس میں اللہ کی ایک حکمت تھی، پورے خانہ کعبے کے بننے کے صورت میں اندر جانے کا موقع ہر ایک کو تو نہیں ملنا تھا، لیکن اب وہ حطیم کا حصہ ایسی ہے کہ جو خانہ کعبہ کے اندر جا کے نماز پڑھے، تو وہاں 2 نفل پڑھنے کی رغبت ہوتی ہے، اور ماشاءاللہ ہم جیسے لوگ ہیں کہ جگہ مل جائے تو نکلتے ہی نہیں، پھر مار کھا کھا کے جاتے آتے ہیں۔ ایسی نیکیوں میں تو ہم بہت خوش ہیں، ڈنڈے بھی کھاتے ہیں، مار بھی کھاتے ہیں، حجر اسود کو بوسہ لینے کے لیے ہم مردوں میں گھس جاتے ہیں، یہاں کے ایک سنت نہیں مانتے، ایک نماز پڑھنی ہمیں مشکل ہوئی ہوتی ہے۔ تو بہرحال خانہ کعبہ کا یہ معاملہ ہوا، جب سب ہو گیا، حجر اسود جو اس وقت میں بڑا ایک اہم تھا، اس کو واپس اس کی جگہ پہ لگانا تھا، پھر جھگڑا شروع ہو گیا۔ وہ فرقہ کہتا ہے میں نے لگانا ہے، وہ کہتا ہے میرا لگے گا، جیسے تختیاں لگانے پہ جھگڑے ہوتے ہیں۔ اب پھر بڑا مسئلہ ہو گیا کہ یہ سارے پھر اللہ کا گھر بناتے ہوئے لڑ رہے ہیں، جیسے آج اب مسلمان دین کے نام پہ لڑتے ہیں، اب کیا کریں۔ کافی کہتے ہیں دن گزر گئے، خوف تھا کہ حرم میں خون خرابہ ہوگا۔ ابو امیہ نام کا ایک بزرگ شخص تھا، اس نے کہا کہ اچھا دیکھو، کل جو شخص سب سے پہلے حرم کے دروازے میں سے گزرے گا نا، اس کو ہم حکم بنا لیتے ہیں، وہ جو کہے گا اس کی بات ہم مان لیتے ہیں۔ اللہ کا کرنا دیکھیے کہ اگلے دن وہاں سے گزرنے والا شخص محمد صلی اللہ علیہ وسلم تھے۔ قریش نے ان کو دیکھتے ہی پکارا، حاز الامین اور ادین آہو حاز محمد، یہ ہے محمد جو امین ہے اور ہم ان پر راضی ہیں۔ اللہ کے نبی کو سارا معاملہ بتایا گیا۔ اب آپ دیکھیے کہ آپ کی حکمت عملی، آپ نے کہا دیکھو کیا کرو، ایک چادر لے کے آؤ۔ چادر لے آئے سب لوگ، کہا آپ جو حجر اسود ہے نا، اس کو اس چادر کے اندر رکھ دو، سارے سرداروں کو بلا لو، اور آپ چادر کے کونے کونے پکڑ لیں، سب کے ہاتھ میں پتھر تو نہیں آنا تھا، چادر آ گئی، اور سب کونوں سے پکڑ کر اس کو وہاں لے گئے، اور اللہ کے نبی نے اپنے ہاتھ مبارک سے حجر اسود کو وہاں رکھ دیا۔ اتنا عقل مندی کا یہ فیصلہ تھا کہ لوگوں نے اس پر خوشی کا اظہار کیا۔ آج بھی یہی ضرورت ہے، یہ جو آج ہم دین کے نام پہ اس طرح ایک چھوٹا سا پتھر بنائے پھر رہے ہیں نا، دین کا نام لے کے لڑ رہے ہیں، آج بھی ساری امت کے مسلک اور فرقے والوں کو یہی حل ہے کہ دین کو ایک چادر میں ڈال کے اس کی وسعت پہ لاؤ اور سارے اپنی چیزیں چھوڑ کر ایک قرآن اور سنت پہ جم جاؤ. بہرحال یہ تو اب جب کبھی سمجھ آئے گی کسی کو تو کرے گا, ورنہ ہر ایک یہ کہے گا کہ میرا نام سب سے بڑا ہے, میرا فرقہ سب سے بڑا ہے. حجر اسود زمین سے تقریباً 1.5 میٹر یعنی 1.5 میٹر بلندی پر ہے. دروازہ تقریباً 2 میٹر اونچا ہے. جا کے دیکھے تو آپ کے قد سے تھوڑا سا اونچا ہی ہوگا, وہاں ہاتھ چلا جاتا ہے, لیکن بعض دفعہ انسان کا سر وہاں تک نہیں پہنچتا. قریش نے اس کو اتنا اونچا کیوں رکھا؟ تاکہ ان کی اجازت کے بغیر کوئی شخص کعبہ میں نہ جا سکے. یعنی یہ بھی ایک قسم کی منوپلی کرنی چاہیے, لیکن بہرحال اللہ تعالیٰ نے جو چاہا. دیواریں 18 ہاتھ بلند ہیں, 18 ہینڈ. ہاتھ کتنا ہوتا ہے عربی میں؟ یہاں سے لے کے یہاں تک, کونی تک, یہ پور تقریباً 1.25 فٹ کے قریب ہوتا ہے. اتنا خانہ کعبہ اونچا ہے, جبکہ پہلے 9 ہاتھ تھی, یعنی تھوڑا سا اس کو اونچا کر دیا گیا. اگر آپ کو کبھی موقع ملے دکھائیں گے آپ کو بھی, خانہ کعبہ کے اندر کی تصویریں ملتی ہیں کہ جس میں 2 لائنوں میں 6 ستون لگے ہوئے ہیں اور 15 ہاتھ کی بلندی پر چھت بنائی گئی. پہلے یہ ستون نہیں تھے. یعنی آج بھی آپ جب اندر سے خانہ کعبہ کو دیکھتے ہیں تو واقعی دل میں ایک روب تاری ہوتا ہے. تو بہرحال یہ اس وقت سے اللہ کے نبی کے ہاتھوں سے لگا ہوا پتھر ہے جو آج بھی موجود ہے. کبھی ان چیزوں کو دیکھے نا تو اصل تبرک یہ ہے. ہم بعض دفعہ من پسند چیزوں کو نبی کے تبرکات کے نام پہ دیکھتے سنتے ہیں. کوئی اتھینٹیسٹی ہو تو ہو, نہ ہو تو ہم ایسے ہی کسی دوسرے کی چیز کو وہ کہنے لگ جائیں, درست نہیں ہے. لیکن یہ کہ آپ دیکھیے کہ جوانی آپ کی کتنی خوبصورت تھی, پاک دامن, بھرپور قوت, سلیم العقل. جب جوان ہوئے تو آپ کی خوبیاں اور دکھی, سوچ بڑی کھلی تھی. آپ یہ بھی اپنی اس چیک لسٹ میں ڈال لیں کہ کیا آج ہم اپنے نبی کی طرح سیدھی سوچ رکھتے ہیں, جھگڑوں کو نپٹانے والے ہیں, اوپن مائنڈڈ ہیں, بہترین اخلاق, امت کو جوڑنے والے, توڑنے والے نہیں چاہیے لوگ, عدل تھا آپ کے اندر, حکمت تھی, زہد, قناعت, بردباری, عفت, صبر و حیا, شکر, وفا, خیر خواہی, توازو, سب میں آپ ممتاز تھے. ابو طالب نے ایک دفعہ بڑی محبت میں آپ کے لیے کچھ اشعار کہے تھے. اس کا خلاصہ کیا ہے؟ اب یدو یس تسقل غمام بوجھی ہی, کہتے ہیں کہ میرا جو بھتیجا ہے وہ گورے مکھڑے والا جس کی برکت سے ابر رحمت برساتا ہے, یعنی یہ بادلوں میں جو بارش ہوتی ہے نا وہ میرے بھتیجے کے چہرے کی خوبصورتی سے ہوتی ہے. ایک محبت کا انداز تھا. سمال الیتامہ عصمت للارامل, وہ یتیموں کا سہارا اور بیواؤں کا نگہبان ہے. آج امت انہی خوبیوں کو ترستی ہے. ہم اپنے اندر یہ نہیں لائیں گے تو مشکل ہوگی. پھر آپ کی خوبیوں میں صلہ رحمی تھی, رشتے ناطے جوڑتے تھے, لوگوں کا بوجھ اپنے سر پہ لے لیتے تھے, تنگ دست کی مدد کرتے کہ وہ مالدار بھی ہو جاتا اور اس کو روزگار بھی مل جاتا. یعنی لوگوں کو بیگرز نہیں بناتے تھے بلکہ ان کو تھوڑا سا آگے کرتے تھے, میزبانی کرتے تھے مہمان کی, مصیبت کے مارے وہ سے تعاون کرتے تھے. آپ نے اللہ کے حکم سے اپنی ساری خوبیوں کو اس طرح استعمال کیا کہ جب چاروں طرف برائی تھی آپ اس وقت بھی برائی سے بچے ہوئے تھے. آپ نے کبھی نبوت سے پہلے نہ بتوں کو پوجا, نہ شراب پی, اور کوئی میلے ڈھیلوں میں نہیں جاتے تھے. ہم تو میلوں میں بھی جا کے خوش ہو کے آتے ہیں نا, ہمارا خون نہیں جلتا. ہم کہتے ہیں کوئی بات نہیں, گناہ تو ان کا ہوگا جو کر رہے ہیں, ہمیں گناہ نہیں ہوتا. کتنا آج آپ دیکھیے کہ ہمارے ارد گرد یہ کلچر ہمیں دکھتا ہے نا, عرب اسی طرح سے تھے. غیر اللہ کے نام کے آستانے تھے, بتوں کے نام پہ جاتے چھوڑتے. اللہ کے نبی نے کبھی کوئی جھوٹی قسم بھی نہیں کھائی, اتنا خوبصورت کردار تھا. شراب پانی کی طرح پیتے تھے عرب, اللہ کے نبی نے نہیں پی. کھیل کود کی مجلسوں سے آپ بہت دور تھے, کسی ایسی مجلس میں شرکت نہیں فرمائی جہاں جوان اور اکثر ایسے لوگ جاتے ہیں. یعنی اتنی خوبصورت قسم کی آپ کی جوانی تھی کہ جس کی مثال دی جا سکتی ہے. ہم سب اپنے اوپر سوچیں, اب اس سیشن میں اگر ہم اپنے اوپر لے کے دیکھیں تو ہمارے لیے کتنے سبق ہیں نا. آج کے جوان کیا کر رہے ہیں؟ آج ہماری عمر کے لوگ کدھر ہیں؟ آج کس چیز کا غرہ ہے؟ تعلیم کا غرہ ہے نا, فن کا غرہ ہے, دین کو فالتو وقت کا کام سمجھتے ہیں. 15-20 سال تک پڑھ کے بھی نہیں پیٹ بھرتا, پھر اور پڑھنا چاہتے ہیں. لیکن دین جو اب آج آنکھیں بند ہو تو قبر میں پہلا سوال ہی دین کا ہے, اس کے لیے بعض دفعہ ہم کچھ مہینے کچھ سال بھی نہیں لگا سکتے. تو ہم سب اپنے لیے دعا کریں کہ اللہ تعالیٰ ہم سب کو اس کی سمجھ دے. تھوڑا سا شیئر کریں کہ ابھی تک جو نبی صلی اللہ علیہ وسلم کی ہے اور صاف اور آپ کی صفات ہم نے دیکھی ہیں, اس میں ہمیں اپنے لیے کیا سبق ملتا ہے. جی لیانا جی آپ. جی یعنی اللہ کے نبی کی صورت میں ہم اگر دیکھیں تو ایک معیار تو ہے نا, اب آج ہم اس پہ چلے نہ چلے یہ ہماری مرضی ہے. یہ ایسی ہے کہ آپ کے پاس ایک سانچہ ہے لیکن آپ اس میں آپ پانی ڈالیں گے تو برف بنے گی نا. اور ادھر سے کوئی؟ جی آپ پیچھے سے, آپ کا نام مجھے یاد نہیں آ رہا. ام حبیبہ. جی ام حبیبہ آپ پلیز. انشاءاللہ, یعنی بالکل جو باتیں سن رہے ہیں یہ بچوں سے بھی شیئر کرنی ہے. عائشہ آپ کیا سوچ رہی ہیں اس سیرہ کو سنتے ہوئے؟ آپ جی ٹیک چھوڑ دیں, ان کو تو لگانے دیں, نئے بچے ہیں, آپ لوگ تو چھوڑ دیں. ہاں آپ کو رول ماڈل بنانا ہے تاکہ ہم اس پہ آگے چل سکیں. جی ادھر سے پیچھے سے اسمینہ آپ کیا سوچ رہے ہیں؟ محنت کی عادت. جی ادھر سے آپ کا بھی نام کیا؟ جی ربیہ آپ کیا سوچ رہے ہیں؟ بالکل, یعنی آپ اپنا کردار اتنا خوبصورت کر لیں کہ حالات کے تھپیڑے آپ کی چمک ختم نہ کریں بلکہ اور بڑھا سکیں. جی آپ کیا سوچ رہے ہیں ممتاز؟ بالکل, آج ہم مسلمانوں نے اللہ کے نبی کے طریقوں کو چھوڑ کر خود اپنے شامت کو آواز دی ہوئی ہے. آج اگر اس صرف ہم سب جو پڑھ رہے ہیں نا اس وقت, ہم نبی صلی اللہ علیہ وسلم کے اسوے پہ چلنے لگ جائیں, یقین کریں کہ مستقبل ہمارا. ہمیں اللہ تعالیٰ نے اتنا پیارا نبی دیا لیکن کتنی بدقسمتی ہے, کتنا اچھا لیڈر ہے لیکن ہم فائدہ نہیں اٹھاتے. یہ تو ایسے ہی کہ اللہ تعالیٰ کسی کو چانس دے کہ وہ ہیرے موتیوں کا کام کر لے اور وہ آرٹیفیشیل موتیوں اور اسٹونز میں بھرا رہے. آج ہم دنیا کے کن دھکوں میں پڑے ہوئے ہیں اور ہمارا نبی کیا تھا. دن بدن یہ احساس بڑھتا جاتا ہے جب اللہ کے نبی کی زندگی کو انسان سنتا ہے.